हरेक सिजन रेडियो भिजन 91.6 मेगाहर्ज सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई साप्ताहिक कार्यक्रम स्पर्शमा प्राविधिक कक्षबाट कविताजीसँगै म कार्यक्रम प्रस्तुता पर्वत स्पर्शको हार्दिक स्वागत छ। तपाई हामीलाई रेडियो भिजन 91.6 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.radiovision.com.np अनि हाम्रो पात्रो एप्लिकेशनभित्र छिरेर रेडियोहरूको लिस्टमा रेडियो भिजन सर्च गरेर पनि संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ। तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने पनि चिन्ता गर्नु पर्दैन। अब तपाईँले कार्यक्रम स्पर्शलाई प्रत्येक साता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। त्यसै गरी रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com पनि कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुन्छ। हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट कृतिहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौं। आज भनौं तपाईँहरूको यो रात्रिकालीन बसाइलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौं। जस अन्तर्गत विगत केही श्रृङ्खला अघिदेखि हामी साहित्यकार अनुपम ऋषिको उपन्यास नाङ्गो मान्छेको वाचन गरिरहेका छौँ। नाङ्गो मान्छेको आज अन्तिम श्रृङ्खला हो अथवा आठौँ श्रृङ्खलामा आइपुग्दा नाङ्गो मान्छे सकिने होला छ। आज हामी नाङ्गो मान्छेलाई सक्नेछौँ वाचन गरेर, त्यसै गरेर साहित्यकार अनुपम ऋषिसँग पनि कुराकानी गर्नेछौँ। हामी आज छोटो गफगाफलाई पनि कार्यक्रम स्पर्शमा राख्नेछौँ। साँच्चुकै हेर्ने हो भने ती व्यक्तिहरू नै भ्रष्ट अनैतिक छन् जसले तछाड मछाड गर्दै आइमेकै कुरा गरिरहेका हुन्छन्। जो आइमे आवाज छ त्यसैले बढी आइमेको कुरा गर्नुपर्ने हुन्छ र महिलाहरू पनि आफू एक आइमे हो भन्ने बिर्सेर अर्की आइमेको कुरा काट्न तल्लीन रहन्छन्। त्यतिखेर उसले सोच्दिन आफूसँग नजिक हुन अर्काको कुरा गर्नेहरूले अरूसँग नजिक हुन आफूलाई नै नङ्ग्याइरहेको हुन्छ। कुरा काट्नु मान्छेको विशेषता नै हो, भेट्ने मान्छेको अगाडि राम्रो बन्नु र अरूलाई बिगार्नु। यो उपन्यास त्यही नाङ्गो परिवेशको यथार्थ चित्र हो। नाङ्गो मान्छे उपन्यासभित्रको प्रस्तावनाभित्रको एउटा अनुच्छेद मैले वाचन गरेँ। वास्तवमा नाङ्गो मान्छे शारीरिक रूपमा अथवा भौतिक रूपमा नाङ्गो भएको विशेषता भन्दा पनि मान्छेको सोच अनि सोच्ने क्षमता अनि सोचाइ बदलिँदो समयसँगै बदलिएको चाहनालाई चाहिँ यस उपन्यासले नङ्ग्याएको छ र आज सोही नाङ्गो मान्छेको अन्तिम अथवा आठौँ श्रृङ्खलाको वाचन अब सुरु हुन्छ। दर्शनजी बोल्न खोज्दै थिए। उसले नचिने जस्तो गरेपछि बोल्ने आँटा आएन। काउन्टरबाट निस्केर उसले पहरसम्म हेरिरहे। अह, उसले फर्केर हेरिन र उक्त मान्छेको हात नछोडी हिँडिरहे। हेर्दा हेर्दै ऊ भिडमा हराई। ललिता उजेल परेपछि दर्शनजी काउन्टरमा बसे तर उनी पूर्ण रूपमा बिथुलिए। उनको अनुहारमा दिउँसै ग्रहण लाग्यो। उनी रन्थनिन थाले। कसैले आफ्नो छातीमाथि उफ्री उफ्री नृत्य गरिरहेको छ जस्तो लाग्यो। उनले ललितालाई छोडेर आएको एक वर्ष बितिसकेको थियो। यसबीचमा दर्शनजीले कल्पनासम्म गरेका थिएनन् ललिताको। मनसुनीसँग रहँदा उनले एक दिन पनि घर परिवार सम्झेका थिएनन्। उनलाई कतैबाट पनि लागेको थिएन आफ्नो स्वास्नी यसरी अरू लोग्ने मान्छेसँग हिँड्नेछ। सोच्दा सोच्दै सबैतिर अँध्यारो भए जस्तो लाग्यो उनलाई। के गरौँ के नगरौँ हुन थाल्यो। पसल बन्द गरेर उनी पशुपतितिर हानिए। त्यहाँ देखिने युवा युवतीको जोडी पनि उनलाई आफ्नै स्वास्नीको जोडी हो कि भन्ने भान पर्थ्यो। टाउकोबाट कालो चस्मा झिकेर आँखामा लगाएको दृश्यले सताइरह्यो। किन उसले चस्मा लगाई? के उसले मलाई सिधा हेर्न नसकेर त्यसो गरी, या उसले हेर्नै चाहिन? उसले नचिने जस्तै गरेर कसरी हिँड्न सकी? मनमा निकै सवालहरू उत्पन्न भए। उनी सहन नसक्ने गरी दुख्छन्, रुन मन लागेर पनि रुन सक्दैनन्। एउटा अप्ठ्यारो आएर छातीमा अड्किन्छ। माथि गुह्येश्वरी पुगेर उनी थचक्क बस्छन्। एक हुल बाँदर झगडा गर्दै उनको नजिकै आइपुग्छन्। बाँदरको झगडाले चारो टिपिरहेका परेवाहरू तर्सिन्छन् र धुलो उडाउँदै उठ्छन्। उनी निर्मिमेष भएर बाँदरको झगडा हेरिरहन्छन्। केही बेर लडाइँ गरेपछि बाँदरहरू शान्त हुन्छन्। उनी बिस्तारै लाखापाखा लाग्छन्। परेवाहरू पुनः चारो टिप्न आइपुग्छन्, तर उनी घुरिएर त्यहीँ बसिरहन्छन्। उनलाई बाँदरको झगडा र परेवाको चारो टिपाइमा कुनै चासो हुँदैन। दर्शनजी आफ्नो विगत र आज देखेकी आफ्नो स्वास्नीलाई सम्झिरहन्छन्। परिवार, नातागोता सबैलाई पालै पालो सम्झिन थाल्छन्। घर, आँगन, कौसी, बैठक, आफूले बनाएको फुलबारी, सधैँ खुट्टामा लुटपुटिने सानो कुकुर, सबैको याद आउन थाल्छ। स्वास्नीसँगको पहिलो भेट, बिहे गरेर भित्रिआएको क्षण, उसँगको पहिलो रात, छोरा र छोरी जन्मिँदाको हर्ष। उनी बिस्तारै पानी भएर आँखाबाट बग्न थाल्छन्। त्यही बीचमा भेटेकी मनसुनी र उप्रतिको प्रेम सबै सत्य थिए। नौ वर्षको अन्तरालमा उनी पहिलोपटक यसरी घर सम्झेर रुन पुग्छन्। अनि घर छोडेको त्यो बिहानले सताउन थाल्छ। करिब चार घन्टा उनी त्यहीँ बसिरहन्छन्। उनका आँखाहरू थामिन मान्दैनन्। साँझ ढल्दै गएपछि पशुपतिमा आरतीको तयारी सुरु हुन्छ। चारैतिर भजनहरू गुन्जिन थाल्छन्। उनी गरुङ्गो पाइला लतार्दै आरती स्थल ओर्लिन्छन्। चारैतिर बत्ती रुबाल्दै पुजारीले आरती सुरु गर्छन्। मान्छेहरूको भिड लाग्छ। उनी पारिपट्टि घाटमा गएर बस्छन्। लासहरू पालै पालो ब्रह्म लाइनमा आइरहन्छन्। छेउको चितामा आगो पुत्लाउँदै बल्न थाल्छ। चितामा बलिरहेको आगो उनलाई आफ्नै छातीमा बले जस्तो लाग्छ। आरतीमा मान्छेहरू थप्पडी बजाउँदै नाच्न थाल्छन्। उनलाई ती मान्छेहरू आफ्नै छातीमा नाचिरहे जस्तो लाग्छ। दर्शनजी पीडित भएर आर्यघाटमा छटपटाइरहन्छन्। बिस्तारै आरतीका दीपहरू निप्दै जान्छन्। पुजारीले भजन सिद्ध्याउँछन्। मान्छेहरू एकपछि अर्को गर्दै बाहिरिन्छन्। भिड कम हुँदै जान्छ। सबै आआफ्ना घरतिर बाटो तताउँछन्। तर उनलाई उठ्न मन लाग्दैन। जलिरहेको चिता हेरिरहेका मलामीहरू र उनी उसै गरी झोक्राएका हुन्छन्। निकै बेरपछि दर्शनजी अँध्यारो मुख लगाएर घर पुग्छन्। उनले सधैँ चाहिँ घर पुगेर मनसुनीलाई माया गर्न बिर्सिन्छन्। सरासर कोठामा गएर लम्पसार भरेर सुत्छन्। यसअघि दर्शनजीले कहिले यस्तो गरेका थिएनन्। मनसुनीलाई अनौठो लाग्यो। के भएछ, बिरामी परेछन् कि क्या हो भन्ने सोचेर उनी दर्शनजीको नजिकै गइन्। के भो, किन एक्कासी बेडरुममा सन्चो छैन र? उनले दर्शनजीको निधार छाम्दै सोधिन्। दर्शनजीले कुनै जवाफ दिएनन्। घुप्टो परेर सुतिरहे। मनसुनीलाई दिउँसोको घटना भन्न पनि सकेनन्। किन नबोलेको, के भयो तपाईँलाई? मनसुनीले फेरि दोहोरे। अलि बिसन्चो भएको छ, टाउको दुखिरहेको छ, उनले टार्नका लागि बोले। मनसुनीको करमा खाना खान बसे पनि उनलाई खाना निल्न निकै कठिन भयो। अलिकति खाए जस्तो गरेर उनी सुत्न गए। निष्पट अँध्यारो छ। दुवैजना बेडमा पल्टिएका छन्। आज हिजोको जस्तो रोमान्स छैन। दर्शनजीको मनबाट एकाएक खुसी खुसिएको छ। उनी कोल्टे फेरेर छटपटाइरहेका छन्। दर्शनजीको मनको अवस्थासँग बेखबर मनसुनी निधाएकी छिन्। दर्शनजीको आँखामा पटक्कै निन्द्रा छैन। उनी आफ्नो विगत र वर्तमान सम्झेर झस्किरहेका छन्। मान्छे जे गरे पनि खुसी हुन नसक्ने प्राणी हो। अन्त्य नहुने उत्सुकता र रहरले भरिने उसको मन कहीँ गए पनि शान्ति हुँदैन। एकाएक चाहनाहरू पलाउँछन्। त्यसलाई पूरा गर्न नपाउँदै अर्को चाहनाले सताउँछ। चाहनाहरू जेलिँदै जाँदा सम्बन्धले मान्छेलाई व्याकुल बनाउँछ। नभएर पनि दुखी, भएर पनि दुखी। वास्तवमा यो मोहको संसार नै दुःखको सागर हो जस्तो लाग्छ उनलाई। एउटा मृग तृष्णा रहेछ जो कहिले पुरा नहुने। दर्शनजीलाई यस्तै भएको छ। बारम्बार सम्झना आइरहने विगतले सताइरहन्छ मन। प्रौढ भइसकेको शरीर, अनुभूतिले शिथिल बन्दै गएको मन, आफ्नै चाहना र निर्णयको विपरीत गएर उभिरहे जस्तो लाग्छ। सायद रहँदैनन् आफ्नै इच्छाहरू पनि आफैसँग। हरेक प्राप्तिपछि किन बदलिँदै जान्छ मान्छेको मन? उनले छुट्याउन सकिरहेका छैनन् यति बेला। आज उनी तर्सिएका छन्। छोडेर आएकी स्वास्नीलाई अर्को लोग्ने मान्छेसँग देख्दा उनको मन खस्किएको छ। उनले कहिले आफूले गरेको गल्ती महसुस गरेनन्। आफूले मनसुनीलाई प्रेम गर्दा स्वास्नीले भोगेको पीडालाई सुनेनन्। तर आज उनलाई स्वास्नीले गल्ती गरी भन्ने लागिरहेको छ। बिर्सन खोजे पनि उनको मन आफ्नै विगतसँग ठोकिन पुगिरहेको छ बारम्बार। उनलाई लाग्न थाल्छ सबै कुरा व्यर्थ रहेछन्। माया, प्रेम, सम्बन्ध सबै सबैमा मान्छे रित्तो छ, असन्तुष्ट र अतृप्त छ। क्षणिक तृप्तिका लागि जति भौतारिए पनि अन्तत असन्तुष्ट नै हुन पुगिन्छ। मैले मनसुनीलाई पाएर प्राप्त गरेको खुसी आज किन पानी भएर गइरहेको, उनले सोचिरहेका छन् यति बेला। मेरो खुसी के हो? बिहे गरेर भित्र्याएकी श्रीमती या 8 वर्ष पछ्याएर प्रेम गरेकी प्रेमिका? आखिर कहीँ पनि त मन खुसी हुन सकेन। एउटा छटपटि सधैँ रहिरह्यो मनमा, एउटा अप्ठ्यारो सधैँ बसिरह्यो छातीमा। एक वर्षपछि मात्रै मनसुनीको पाउमा बिसाएका थिए जीवन उनले। आँखाले पिएर पनि धेरै पटक सन्तुष्ट भएका थिए उनी। तर आज अङ्गालोभरि भएकी मनसुनीलाई किन देख्दैनन् आँखाले? मुटुभरि पोखिएको माया किन महसुस गर्दैन मनले? उनी फेरि छटपटाउन थाल्छन्। उक्कुस मुकुस भएर छाती मडारिन थाल्छ। घरमा छोराको बिहे गर्ने बेला भयो। बसेर नाति नातिना खेलाउने समय, कलिली केटीको चाहनामा डुब्नुपर्ने बाध्यताले पिरोलिन्छन् घरिघरि। चाहनाले कता कता डोर्याउँदो रहेछ। हरेक प्राप्तिपछि उपयोगिता ह्रास जस्तो लाग्छ जीवन उनलाई। समय पङ्ख हालेर उडिरह्यो। त्यही पङ्खमा जोडिएको मान्छेको जीवन बगिरहन्छ नदी जस्तै, बदलिरहन्छ ऋतुहरू जस्तै। त्यसै गरी रितिँदै गएका छन् दर्शनजी। उनलाई केही गर्न मन लाग्दैन अचेल। सोचिरहन्छ अब के गरौँ, घरमा पनि जान सक्दिन, नगए पनि मन खुसी हुँदैन। छोराहरू के गर्दै होलिन्? स्वास्नीले के गर्दै होली? के साँच्चीकै अरूसँग प्रेम गरेकी हो त? त्योसँगै हिँडेको मान्छे को होला? उसको प्रेमी होला त? होइन होइन, ऊ अरूलाई प्रेम गर्न सक्दिनँ। मैले राम्रो चिनेको छु उसलाई। म बाहेक अर्को लोग्ने मान्छे मन पराएको कहिल्यै सुनिनँ। कसैले जिस्काए पनि मन मर्ने गरी गाली गर्थे। हुन त अहिले म छैन, उसले पनि त साथी खोज्न सक्छ। फेसबुक, मोबाइल सबै त छ उसको। भएको सम्पत्ति गाडी सबै छोडेर त म आएको हुँ। लोग्ने छैन भनेर नजिकिने कति होलान्? सम्पत्ति देखेर लोभिनेहरूले पिछा छोडेनन् कि? उनको हुटुटी रोकिँदैन, झनै बढेर जान्छ। एक दिन, दुई दिन हुँदै यो पीडा बढ्न थाल्छ। त्यो दिनदेखि उनको अनुहारमा खुसीको रङ देखा पर्दैन। घरको सम्झना झन्झन बढ्न थाल्छ। पीडाले छटपटिएको मन झनै अशान्त हुन्छ। के गरौँ, कसो गरौँ भएर उनी दिन प्रतिदिन छटपटाइरहन्छन्। दर्शनजीको छटपटी र अँध्यारो अनुहार मनसुनीले सजिलै बुझ्छिन्। उनलाई आफूलाई माया गर्ने दर्शनजी अर्कै मान्छे जस्तो लाग्न थाल्छ। के भयो, किन छटपटाइरहनु भएको छ? अति भएपछि मनसुनीले सोध्छिन्। मनसुनीको प्रश्नले जसङ्ग हुन्छन् दर्शनजी। केही होइन, उत्साहहीन आवाज निस्किन्छ मुखबाट। केही त पक्कै हो भने सजिलो हुन्थ्यो, मनसुनी दोहोऱ्याउँछिन्। उनलाई लागिरहेको छ उनलाई घरको सम्झनाले पिरोलेको हुनुपर्छ। पक्कै स्वास्नी र छोराछोरीको चिन्ताले सताइरहेको छ। भित्रभित्रै दुखेर पनि उनले व्यक्त गर्न नसकेको पीडा छर्लङ्गै देखिएको थियो उनको अनुहारमा। मनसुनीलाई लागिरहेको छ लोग्ने मान्छेको मन नजान्दा नजान्दै पनि पुरुष अहमले छोपिएको हुँदो रहेछ। उनीहरू जन्मदै संस्कारको शिकार भएर जन्मदा रहेछन्। हिजोसम्म मनसुनीलाई नपाउँदा छटपटाएको दर्शनजी आज फेरि स्वास्नी छोराछोरीको मायाले कमजोर हुँदै गएका छन्। अर्काको लोग्ने कहिले आफ्नो हुँदैन भन्ने सत्य रहेछ। हुन त आफ्नै लोग्ने पनि अर्को भइदिन के बेर? उनकी स्वास्नीले भोगेको पीडा के कम होला र भन्ने सोचेर नियन्त्रित हुन्छन्। यो संसारमा आफू बाहेक कोही आफ्नो हुँदैन। मान्छेको साथ चाहिने आवश्यकता पूर्तिका लागि मात्र हो, आनन्द र सन्तुष्टिका लागि हो। केही चिज प्राप्त नहुने हो भने कोही मान्छे आफ्नो हुँदैन। कसैको चासो लाग्दैन, शारीरिक सुखका लागि नै आकर्षित हुने रहेछ मन। होइन भने हरेक प्राप्तिपछि किन रितिन्छ मान्छे? किन हराउँछ पहिलेको उत्साह उमङ्ग? किन नाङ्गो हुन्छ आफ्नै अगाडि? उनी सोचिरहन्छन्। सम्बन्ध औपचारिक संस्कार जस्तो लाग्छ, जो जिम्मेवार बनाउने, अनुशासित र मर्यादित बनाउने आडमा खोक्रो र रित्तो बनाउँदै लैजान्छ जिन्दगीलाई। आफूसँग भएर पनि घरकै पीडाले तडपिरहने दर्शनजीलाई हेरिरहँदा उनलाई कता कता दुख्न थाल्छ। उनी जबरजस्ती आफूसँग बसिरहेका छन् भन्ने कुराले अपराध बोध हुन थाल्छ। हिजोसम्मको उनको खुसीमा एकाएक बादल आएर छोपिदिए जस्तो हुन्छ। उनी दर्शनजीको आँखै अगाडि एक्लो भएको अनुभूत गर्छिन्, सोच्छिन्, भ्रमको पर्दा उडेर प्राप्त गरेको खुसी धेरै नटिक्दो रहेछ। आफूसँग भएर पनि आफ्नो नहुने दर्शनजीलाई सँगै राख्नुको औचित्य देख्दिनन्। अन्तत उनले दर्शनजीलाई स्वतन्त्र गरिदिने सोच्छिन्। यसरी दुखी भएर बस्नुभन्दा घर जान आग्रह गर्छिन्। दर्शनजी झनै निराश हुन्छन्। एकातिर मनसुनीलाई यो अवस्थामा कसरी छोड्नु, अर्कातिर घर स्वास्नी छोराछोरीको आफ्नोपनले पोलिरहन्छ उनलाई। मनसुनीले पटक पटक आग्रह गरेपछि पुनः फर्किने शर्तमा उनी घर फर्किन्छन्। आफ्नो पनले लखेटेपछि पुरै एक वर्षपछि पुनः दर्शनजी घरमा आइपुगेका थिए। मुटु ढक्क फुले पनि उनको मनभरि घर परिवारको माया थियो। सम्झनामा छताछुल्ल भएको आफ्नो पन थियो। घरमा पुगेपछि अघिसम्म बोकेर आएको उत्साह हराउँछ। उनकी स्वास्नीलाई उनी आउनु र नआउनुको कुनै मतलब हुँदैन। उनलाई देखेको नदेखे जस्तो गर्छ उनकी श्रीमतीले। उनले प्रेमपूर्वक बोलाइरहन्छन्। ऊ बोल्दिन, हेर्दै हेर्दिन, फकाउने सम्झाउने उनको प्रयास प्रयासै भएर रहन्छ। उनलाई लाग्छ ललिताले मनमनमा निकै घृणा गरिरहेकी छे, मैले थाहा नपाउने गरी मेरो मुखभरि थुकिरहेकी छे, वा त अब अर्कैको भनिरहेकी छे। उनी छोराछोरीतिर फर्किन्छन्। उनीहरूले भए पनि आफूलाई मानिदिउन् जस्तो लाग्छ। पुनः एकपटक पहिलेको जस्तै बाबा भनिदिउन् जस्तो लाग्छ। हलक्क बढेका छोराछोरीहरू उनलाई देख्दा कस्तो कस्तो लाग्छ। लाज हो कि आफ्नोपन, उनी छुट्याउन सक्दैनन्। उनले मुस्कुराउन खोज्दै बोलाउँछन्। उनीहरू बोल्दैनन्, वितृष्ठापूर्वक हेरिरहन्छन्। छोराछोरीलाई पनि एकाएक छोडेर गएको बाबुलाई देखेर झनै घृणा उत्पन्न हुन्छ। तपाईँ किन आउनुभएको, लाज लाग्दैन यसरी आउनु, उनीहरूले ठाडो प्रश्न गर्छन्। दर्शनजी नाजवाफ हुन्छन्। उनलाई अनुमान पनि थिएन छोराछोरीले यस्तो प्रश्न गर्नेछन्। एकाएक आफ्नो बाबुलाई देख्दा कति खुसी व्यक्त गर्लान्, अङ्गालोमा आउलान्, मोही खालान् भन्ने उनको सोचाइको भ्रम टुट्न जान्छ। यसबीचमा उनीहरूको जिन्दगी निकै अगाडि बढिसकेको थियो। बाबा भन्दै वरिपरि झुम्मिने उनका छोराछोरीहरू निकै टाढा भागिसकेका थिए। दर्शनजी नराम्रोसँग पछारिन्छन्। पहिलेको आफ्नोपन महसुस गर्न खोजेको उनको मन टुक्रा टुक्रामा विभाजित हुन्छ। आफ्नै भनेर आफ्नाहरूको नजिक पुगेका उनले आफ्नाहरूकै माया पाउँदैनन्। बदलामा तिरस्कार र झन् ठूलो पीडा महसुस गर्छन्। आफन्तहरू पनि सबै रिसाउँछन्। किन आएको अब भन्ने प्रश्न सबैले तिर्स्याउँछन्। तिरस्कार र पीडाले रन्थिनिँदै उनी पुनः मनसुनीकोमा पुग्छन्। दुनियाँमा सबै चिज प्राप्त हुँदैनन् दर्शनजी, जे छ त्यसैमा चित्त बुझाउनुपर्छ, यो तपाईँ आफैले रोजेको बाटो हो भन्दै मनसुनीले निकै सम्झाउने प्रयास गर्छिन्। उनका आँखाहरू भरिएर आउँछन्। मेरा छोराछोरीले मलाई तिरस्कार गरे मनसुनी, मैले सबैलाई गुमाएँ भन्दै उनी रुन थाल्छन्। उनलाई छोराछोरीको व्यवहार जति सम्झ्यो उति असह्य भएर आउँछ। दर्शनजी मनसुनीको काखमा घोप्टिएर निकै बेर रोइरहन्छन्। त्यो गहिरो पीडायुक्त रुवाई मनसुनीलाई पनि सहि नसक्नुहुन्छ। उनी दर्शनजीले आफ्नो छातीमा टाँसेर रुन थाल्छिन्। निकै बेरपछि उनलाई लाग्छ यो कस्तो प्रेम हो मेरो। दर्शनजी आफ्ना स्वास्नी छोराछोरीको बाट फर्केका छन्। म त खुसी हुनुपर्ने, किन दुखी रहेको छ मन। दर्शनजी आफ्नै छोराछोरी र स्वास्नीको तिरस्कारबाट फर्केको कुराले किन खुसी दिँदैन मलाई, उनी आफैलाई प्रश्न गर्छिन्। दर्शनजी फेरि पागल जस्तै हुन्छन्। मनसुनीलाई नपाउँदाको भन्दा पनि ठूलो बेचैनी उनीभित्र मडारिन थाल्छ। शान्तिले बस्न सक्दैनन्। घरिघरि रोइरहन्छ, टोलाएर बसिरहन्छन्। काम गर्न मन लाग्दैन, न फेरि घरमा जाने साहस हुन्छ, न मनसुनीकोमा बसिरहन सक्छन्। अब उनी कहिले कता भौतारिँदै हिँड्न थाल्छन्। उनको व्यवहार एक पागलको भन्दा कम लाग्दैन मनसुनीलाई। उनी निकै दुखी हुन्छन्। बरु त्यत्तिकै बाँचेको भए हुन्थ्यो जस्तो लाग्छ। एक किसिमको मुर्दा बन्छ दर्शनजीको मन, सधैँलाई पीडाको पहाड बन्छ मनसुनीको जिन्दगी। धेरै दिन भयो दर्शनजी घरमा आएका छैनन्। मनसुनीले अब उनी आउने बाटो हेर्न छाडिसकेकी छन्। जति सम्झाए पनि उनी दर्शनजी नबदलिएपछि उनी हार खान्छिन्। उनले दिएको सानो छोराको रेखदेखमा लाग्छिन्। जानुअघि दर्शनजीले भनेका थिए, मनसुनी म यो मायावी संसारबाट मुक्ति पाउन चाहन्छु। सजाय भोग्न कुनै अपराध गर्नु पर्दो रहेनछ, प्रेम गरे पुग्दो रहेछ। बनाया मैले तिमीहरूलाई त्यही प्रेम गर्ने अपराध गरेँ र दिन प्रतिदिन यो सजाय भोगिरहेको छु। प्रेमको यात्रामा सबैभन्दा लामो दूरी पीडाको हुँदो रहेछ जो मैले पार गर्न सकिनँ। मेरो कारण तिम्रो जिन्दगी बिथुलियो। खुसी रहर र सपनाहरू खुसिए। म तिम्रो अपराधी हुँ, तिमीलाई प्रेम गर्ने अपराधी, तिमीलाई प्राप्त गरेर खुसी नहुने अपराधी। मनसुने बाबुको आँखाले उनलाई हेरिरहेकी थिइन्। उनलाई लागिरहेको थियो प्रेमको अन्त्य पीडामै हुँदो रहेछ, पीडाको अन्त्य प्रेमले गर्न नसक्दो रहेछ। आदरणीय श्रोताहरू, हरेक सिजन रेडियोभिजन 91.5 दशमलव छ मेगाहर्ज, त्यसै गरी www.radiovision.com.np मार्फत तपाईँ हामीलाई सुनिरहनु भएको छ र तपाईँ कार्यक्रम स्पर्श सुन्दै हुनुहुन्छ। कार्यक्रम स्पर्शमा हामी विभिन्न साहित्यकारहरूका उत्कृष्ट कृतिहरूको वाचन गरेर तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौँ। यो रात्रिकालीन बसाइलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौँ। धेरै पछि उनले सुनेकी थिइन् दर्शनजी हरिद्वारमा छन्। मनको शान्ति खोज्न उनले पहेँलो वस्त्र धारण गरेका छन्। उनी थिए र सबै कुरा आफ्नो लाग्थ्यो, उनी छैनन्। आज उनलाई आफू पनि आफू जस्तो लाग्दैन। देख्छिन् सडक छाप जिन्दगी, फोहोरका थुप्रा, फाटेका ढल, भित्तामा पिसाब फेर्ने चेतना, आँसुको बागमती, थपिँदै गएको अन्यल। मनसुनीलाई लाग्छ मैले हुनुपर्थ्यो महामारी, सुनामी र शक्तिशाली भूकम्प, अनि मेट्नु पर्थ्यो सडक छाप अस्तित्व, बगाउनु पर्थ्यो फोहोरको थुप्रो र भत्काउनु पर्थ्यो भित्तामा पिसा फेर्ने चेतना। तर सधैँ भ्रममा बाँचिएछ जिन्दगी, त्रासमा हाँसिएछ खुसी पनि। सायद प्रयोग हुने अस्तित्वले प्रेम गर्न सकेन आफ्नै चेतनालाई र दास भयो आफूसँग आफू। उनलाई थाहा छ हुनु र नहुनु दुवै प्रक्रिया हो जीवनको। दर्शनजी नै अन्तिम सत्य होइन खुसीको, तर शून्य भएको छ उनी भित्रको मान्छे उनको अनुपस्थितिमा। हिजोसम्म उनले आफ्नै ठानेको सहर आफ्नो लाग्दैन अब उनलाई। दर्शनजीको सहभागिताले एकाएक गिजोलियो उनको मन मस्तिष्क। उनी रोएर पखालिएकी छन्। हिजोसम्म उनले मेरै भनेको उनको संसार, आज उनको नलाग्नुमा दोष कसको? दर्शनजीको या मान्छेले बाँच्ने गरेको भ्रमको? यति बेला मुटुको केन्द्रबिन्दु प्रयोगशाला बन्छ। चेतनाहरू आफ्नै चाहनाको परीक्षणमा फ्लप हुन्छन्। अनि कसरी विश्लेषण गर्नु उनले आफ्नै अस्तित्वको? आफै साँच्चीकै रीतिय जिन्दगीका आदर्शहरू, जहाँ उनी निर्धक्क उभिएकी छु भन्ने गर्थिन्। यो मोहको संसार अनि भ्रमको दुनियाँ, जहाँ मान्छे दास भएको छ दृष्टिको, अनुभूतिको र प्रेमको। दृश्य अत्यधिक असन्तोषको कारक, साटिँदै जाँदा वस्तुसँग अभाव, आवश्यकता र अनुभूति भएर सताउँछ। प्रेम अत्यधिक पीडाको तरङ्ग, अदृश्य तत्त्व, नदेखिकनै प्रवेश गर्छ मुटु भन्ने भित्री सतहमा र असीमित पीडा बन्छ। आफूलाई नचिन्दो हो त मान्छे सायद यति धेरै दुखी हुने थिएन। जति खोजे पनि एकपलको तृप्ति बाहेक दर्शनजीसँगको प्राप्ति अरू केही पनि त थिएन। उनले माया गर्छु भनेर मनसुनीको भोको पेट भरिदिने पनि त होइन। न त दर्शनजीले एकछिन अङ्गालोमा भेट्दैमा उनको नाङ्गो आङ छोपिने हो। मनसुनीका सपना, रहर, सङ्घर्ष सबै त छन् मनसुनीसँग, र पनि त पूर्ण छु भन्ने भ्रममा रहन्छन् उनी दर्शनजीसँग। उनीसँग बिताएका पल, सँगै देखिएका रङ्गीन सपना, अनन्तमा लुकेर बसेको तृष्णा, प्यास, तृप्ति हुँदाहुँदै पनि मात्र उनी नहुँदा यति धेरै रित्तिनुपर्ने किन मनसुनीले? जब हेर्न खोज्छिन् मनसुनी यो भौतिक संसार र मान्छेको इतिहास, अनि लाग्छ प्रयोगकै लागि जन्मिएका हुन् प्रकृतिका हरेक जीव र मान्छे भन्ने जन्तु पनि। त्यहाँ अलिकति संवेदना भरिँदैमा, अलिकति चेतनाको विस्तार हुँदैमा परिवेश मान्छे अनुकूल हुन्छ भनेर सोच्नु आफ्नै मूर्खता रहेछ भन्ने लाग्छ। मन फरक तत्त्व हो भनेर दुनियाँले व्याख्या गरिरहँदा यति बेला उनलाई हत्केलामा लिन मन लागेको छ, आफ्नै मुटु र निकालिदिन मन लागेको छ यो भ्रम बाँच्ने प्रवृत्ति। शरीर जस्तै आफ्नै सतहमा रहनु पर्थ्यो उनले। समुद्र बनेर संसार अँगाल्न खोज्नुको असन्तुष्टि भोग्न असमर्थ छिन् मनसुनी आज। ब्रह्मै भए पनि दर्शनजीलाई सँगै राखेर बाँच्नुपर्ने बाध्यता किन? उनी छैनन् भनेर बाँच्न सक्नुपर्छ, हाँस्न, खेल्न र रमाउन सक्नुपर्छ मैले, उनी बरबराउँछिन्। हिजोसम्म लाग्थ्यो दर्शनजीलाई आफ्नो ठान्नुको त्यति ठूलो व्यग्रता छैन, किनकि दर्शनजी मनसुनीसँगै थिए। आज दर्शनजी गएपछि निकै व्यग्रता भरिएको छ। जिन्दगी प्रतिको उनको दर्शन भन्दा पनि निकै फरक अप्ठ्यारो भोगेको उनलाई महसुस भइरहेको छ। पटक पटक दर्शनजीलाई खोज्ने इच्छा शक्ति साँच्चीकै अन्धो र बहिरो बन्छ। जान्दा जान्दै पनि अनगिन्ती अप्ठ्यारो बटुल्छ, असन्तुष्टि बोक्छ। बेमौसममा चलेको आँधी जस्तै अस्थिर हुन्छन् उनी। आफूसँगको दर्शनजीको जिन्दगीको सबैभन्दा ठूलो प्राप्ति जस्तो लाग्छ। आफूसँगको दर्शनजी जिन्दगीको सबैभन्दा ठूलो प्राप्ति जस्तो लाग्छ। दर्शनजीसँग जोडिएका सपनाहरू आवश्यकताभन्दा माथि उचालिएर पछारिसकेका छन्। सोचेभन्दा तल जिन्दगी सुन्दर फूल बनाउँछु भन्दा भन्दै काँडा भएको छ। एक हिसाबले बाँच्न चाहेको मृत्यु जस्तै लाग्छ उनलाई अहिलेको जिन्दगी। आफ्नै जिन्दगी जिउन पनि अरूको सहारा खोज्नुपर्ने, मन खोलेर अरूलाई नै प्रवेश गराउनुपर्ने, प्रवेशसँगै अनेकन पीडा जन्माउनु यही नै रहेछ बगाई। यसरी प्रयोग हुँदाहुँदै अन्त्य हुने जीवनको भोग्य भएका छौँ भन्ने बुझिन् उनले, भन्ने बुझ्छिन् उनले। अँध्यारो बान्ता गरिरहेको वर्तमान जस्तै मन कठोर हुँदै जान्छ। दुख्न, रहर पलाउन र सपना देख्न छोड्छ आफैभित्रका जैविक तत्त्वहरूले। चाहना के हो, जीवन के हो, मर्नु र बाँच्नुको अन्तर कति छ? यावत सवालहरूको जवाब रकेटले छोडेर गएको धुवाँ जस्तै शून्यतामा बाटो जस्तो धर्सा भएर बिलाउँछन्। दर्शनजीसँगको मनसुनीको भेट एउटा संयोग थियो। समयलाई अलिकति कोल्टे फर्काएर दर्शनजी भेटिएका थिए। कुनै उत्सर्ग थिएन उनी भेटिनुको। असान्दर्भिक र बेप्रसङ्ग पनि होइन त्यो समय जहाँ उनीहरू भेट भएका थिए। भेटिनुको प्रसङ्ग छुट्टिनु पनि हो भन्ने बिर्सेर स्थापित भएको सम्बन्ध प्रेम र चाहनाहरूकै बीचबाट छुट्टिएको थियो। 10 वर्षदेखिको उनीहरूको संवेग र संवेदना एकाएक भत्किएको थियो गुडिरहेको गाडीको गति रोकिएको जस्तो गरी। ऋतु जस्तै बदलिने चाहनाको आयतन घट्नु र बढ्नुले उनीहरूको संयोगको धरातल भासिँदै गयो। बुझ्दा बुझ्दै नबुझिएको जिन्दगी, गर्दा गर्दै नगरिएको प्रेम र चाहँदा चाहँदै बदलिएको चाहना भएर दर्शनजी र मनसुनीको प्रेममा अपूर्ण विराम लाग्यो। यहाँनिर मान्छेको मन एक अटेर मस्तिष्क भएको अराजक जन्तु साबित भएको छ र हरेक स्थितिमा उनाङ्गिरहेको छ। वस्तुभित्र अवस्तु हुने भनेको मन नै हो सायद। असन्तुष्टिको जड बनेर सिङ्गो शरीरभित्र राज गरिरहन्छ। मन भएकैले फरक हुन पुगेको हुनुपर्छ मान्छेको सभ्यता। चेतनाले फेरिँदै गयो समाजको संरचना, चाहनाले जन्माउँदै गयो नयाँ नयाँ आवश्यकताहरू जसलाई जीवन भनेर हिँडिरहेछौँ हामी। साँच्चीकै नाङ्गो हुँदो रहेछ मान्छेको मन। भरिने लालसामा निर्लज्ज उत्पन्न भएर बेमौसमी रहर जिन्दगी नै खोक्र्याउँछ, रित्याउँछ, थोरै खुसीको धेरै दुःख बेहोर्न बाध्य गराउँछ। समय कुसमय पलाएर मनमै झुन्डिने चाहनामा बिरामी हुनु भनेको क्यान्सर लाग्नु जस्तै रहेछ, जो मृत्यु पर्यन्त मात्र रोकिन्छ। लाग्छ लडेर समयसँग चाहनाको क्यान्सर बाँचेको छ हरेक जिन्दगीले। प्रसन्नताको तगारो भएर उभिने चाहनाले पिरोलिँदा पिरोलिँदै मर्नुपर्ने बाध्यताको संस्कार थाहा छैन कहाँबाट सुरु भयो। तर दृष्टि नै मान्छेको चाहनाको स्वरूप देख्छु मैले। नाङ्गिएर सपनाहरूले मधुवास बनाउन खोज्नु, रितिएर रहरले खुसी हुनुको भ्रम पाल्नु, भत्किएर आफू दृश्यहरूसँग साँटिनु जो पूर्ण हुने न्यूमा अपूर्ण भइरहन्छन् घरिघरि। आफैलाई चितोड्दै वर्तमानको किनार छिचोल्नुपर्ने बाध्यताले पटक पटक बलात्कार गरिरहँदा अकारण चोइटिएर चाहनामा ब्रह्माण्ड घुम्ने मन निराश भएर फर्किन्छ। जब भेटिँदैन यात्रामा 84 व्यञ्जन खुसीको, एकपछि अर्को गर्दै थपिने रहरका रित्ता पहाडहरू जसलाई छिचोलेर हिँड्न सजिलो हुँदैन मान्छेका नाङ्गा पैँतालाहरूलाई, घिस्रँदै समयसँग जुत्दै परिवेशसँग रक्ताम्य भएर पोखिँदै सडकमा देखिन्छन् हजार सपनाहरू। प्रत्येक स्खलनले जन्माउने कलिला सपनाहरू गर्भमै तुहाएर लगौटी लगाउनुले खोइ कति छोपिने हो यो उदाङ्गो परिवेश। सपनाहरूमा चोइट्याएर आफूलाई निराशाको आँधी चलाउँदै पश्चातापको आत्महत्यामा बाँच्छ मान्छे। भ्रमको दुबो हो मान्छेको रहर, पुनः झाङ्गिएर तृप्तिको मृग तृष्णाले लखेटिरहन्छ उसलाई। रचिएका थुप्रै प्रपञ्चहरूमा झेलिँदै चढेर यौवनमा ठूला ठूला सपना देख्छ, वर्तमानका, भविष्यका, आफ्ना र अरूका। आफूलाई खुसी पार्ने लालसामा देखेका ज्ञात अज्ञात सपनाका बस्ती बस्दै नबस्ती भत्केका खबर लिएर कैयौँ रित्याइहरूमा बाँचिरहन्छन् जिन्दगी। चलिरहँदा आधी बेहरी मनले छेकेर बचाएको विश्वास झ्याप्प निप्छ बिहान हुनु अगाडि। कुनै सिद्धान्तमा बाँधिदो हो त कहिले नदेखिने गरी उहिले बाँधिदिन्थे होला मान्छेहरू देखिने अनगिन्ती सपनाहरूलाई। प्रक्रिया बिना हाम्फालेर रहरहरूमा अपर्याप्त जीवनको सीमा कहाँसम्म फैलाएर बाँच्ने यो अवमूल्यन चाहना अराजकताको आँधीले भाँचेको हाँगो जस्तै हारेर फर्केका सपनाका हुल्ले किचेर बेहिसाब मरिसकेको छ। यसरी यात्रा गर्ने क्रममा कैयौं जिन्दगी भाँचिँदै जान्छन्, रक्ताम्य भएर लडिरहन्छन्। जिउनुको विकल्प असन्तुष्टि मात्रै भेटिँदा जिन्दगी प्रकृतिको वरदान भन्न हिचकिचाउँछु म। हरेक सिजन रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा कार्यक्रम स्पर्श सुनिरहनु भएको छ। कार्यक्रम स्पर्शमा एटिन्जेलसम्म तपाईँले सुन्नुभएको वाचन साहित्यकार अनुपम ऋषिको उपन्यास नाङ्गो मान्छेको वाचन थियो। नाङ्गो मान्छे उपन्यासलाई हामीले जम्मा 8 श्रृङ्खलामा वाचन गरिसकेका छौँ। तपाईँ सम्पूर्ण श्रृङ्खलाहरू सुन्न चाहनुहुन्छ भने हाम्रो कार्यक्रमको फेसबुक पेज स्पर्शमा तपाईँले लिङ्कहरू पाउन सक्नुहुनेछ। त्यसै गरी चिसापानी नेपाल .blogspot.com पनि तपाईँले प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुनेछ। त्यसै गरी नेपाली अडियो बुकभित्र पनि तपाईँले कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुनेछ। नाङ्गो मान्छेका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुनेछ। मैले तपाईँहरूलाई यो जानकारी गराएँ र अब भने तपाईँहरूलाई आज उपन्यास लेखिका उपन्यासका अथवा एक कवि अथवा साहित्यकार अनुपम ऋषिसँगको कुराकानी पनि सुनाउँछु। अबको क्रममा यो कुराकानी तपाईँहरूलाई। स्वागत छ यहाँलाई कार्यक्रम स्पर्शमा।
धन्यवाद।
अनि आजकल केमा व्यस्त हुनुहुन्छ?
आजकल अब लेखनमै छु, अब उपन्यास एडिट गरेर भर्खरै फाइनल गरेँ, त्यसपछि अहिले फेरि एउटा कथा संग्रह तयारी गरिरहेको छु, मध्यान्तर भनेर नाम राखिरहेको छु।
तपाईँको कथा संग्रह मध्यान्तर आउँदैछ, लगभग कहिलेसम्ममा आउँछ होला?
सम्भवतः यो मङ्सिरभित्रै आइपुग्छ।
कतिवटा कथाहरू समावेश छन् यस कथा संग्रहमा?
यस कथा संग्रहभित्र त्यही 13-14 कथाहरू समावेश हुन्छन्।
तपाईँ आख्यान राम्रोसँग लेख्नुहुन्छ, सँगसँगै कविता पनि लेख्नुहुन्छ, त्यसकारण मैले साहित्यकार भन्न चाहेँ। साहित्यकार अनुपम ऋषिले नाङ्गो मान्छे जब बजारमा ल्याउनुभयो, नाङ्गो मान्छे मैले कार्यक्रम स्पर्शमा पनि पढिसकेँ, वास्तवमा किन नाङ्गिँदैछ मान्छे? उपन्यासको अन्त्यमा भन्नुभएको छ, साँच्चै नाङ्गै छ त मान्छे?
अब हेर्नुहोस्, मान्छेलाई हेर्ने दृष्टिकोण हुन्छ, अब नाङ्गोको अर्थ अब मान्छेको चरित्रको नाङ्गोपनको कुरा पनि हुन्छ, मानसिकताको नाङ्गोपनको कुरा पनि हुन्छ। यसमा चाहिँ शरीरलाई मात्रै ल्याएर मान्छेले जोड्ने गरेको अक्सर मैले पाउँछु, र वास्तवमा नाङ्गो मान्छे त्यो किताब हो जसले चाहिँ मान्छेको मानसिकतालाई र मान्छेको चरित्रलाई चाहिँ देखेको हो नाङ्गो मान्छेले। त्यसलाई चाहिँ अब अलिकति अब व्याख्या गरेर नाङ्गो मान्छे भनेको चाहिँ मान्छेको यो यौनसँग जोडेर हेर्ने खालको दृष्टिकोण अलिक बढी छ, त्यसले त्यसलाई चाहिँ म परिवर्तन गरेर अलिकति फरक ढङ्गबाट हेर्न पाठकहरूलाई र त्यो यो कार्यक्रम सुनिरहनु भएका सबैलाई अनुरोध पनि गर्न चाहन्छु। किनकि नाङ्गो मान्छेले समाजमा भएको विकृतिलाई र मान्छेले आजको मान्छेले सोच्ने आजको मान्छेले चाहने कस्तो खालको जीवनशैली उनीहरूले आज खोजिरहेका छन् भन्ने खालको कुरालाई चाहिँ उद्धृत गर्न खोजेको मात्रै हो होइन, अब त्यसरी नै बुझ्नका लागि म पाठकहरूलाई अनुरोध गर्न चाहन्छु।
जस्तो यो उपन्यास पढिरहँदाखेरि उपन्यासमा नाङ्गिनु कतै रहर जस्तो छ, कतै बाध्यता जस्तो भएर देखा पर्छ, बाध्यता हो कि रहर हो?
होइन, समाजमा सबै खाले प्रवृत्तिहरू छन्, तपाईँको कति ठाउँमा रहर पनि छ र कति ठाउँमा बाध्यता पनि छ, कति ठाउँमा चाहिँ मान्छेलाई अब बाध्य भएर त्यो कर्ममा हुमिनु पर्ने, कति ठाउँमा त्यसलाई शोषणका रूपमा चाहिँ प्रयोग गरिने, महिलाहरूलाई चाहिँ हरेक ठाउँमा चाहिँ शोषणका रूपमा शोषण गरिने खालको समाज पनि छ। त्यसले गर्दाखेरि दुवै खालका कुराहरू छन् नाङ्गो मान्छेभित्र, रहर पनि छ, मान्छेको इच्छाको कुरा पनि हुन्छ, दुवै कुराहरू छन्।
अनि जस्तो यथार्थको चित्रण गर्ने क्रममा यौनका कुराहरूलाई बिम्बको रूपमा मात्र प्रयोग गर्नुपर्छ भन्ने एकापट्टिका पक्षधरहरू छन् भने अर्कोतिर गर्ने पनि त्यही कुरा, बोल्नेहरू पनि त्यही कुरा, अनि लेख्न चाहिँ नपाउने भन्ने कुरा पनि छ, यसलाई तपाईँले कसरी बुझ्नु भएको छ?
मेरो पनि बुझाइ त्यही नै हो, वास्तवमा हो, बिम्बात्मक रूपमा लेख्नुपर्छ र लेखिँदै आएको पनि छ, सधैँ बिम्बात्मक रूपमै लेखिँदै आएको छ, अहिलेसम्म नेपाली साहित्यमा लेखिने यौनहरू बिम्बकै रूपमा लेखिने आएको छ, अब खुला यौनका कुराहरू लेख्दाखेरि त्यसलाई यौन साहित्य अथवा अरू नै केही भन्ने चलन पनि छ, तर अब यसमा मैले नाङ्गो मान्छेमा धेरै त्यति धेरै उदाङ्गो भएर त्यति धेरै अब स्पष्ट रूपमा पनि लेखेको हो जस्तो लाग्दैन। कति ठाउँमा अलिकति प्रष्ट छ, प्रष्ट चाहिँ हो, म त्यसलाई स्वीकार गर्छु। तर मलाई के लाग्छ भने पछिल्लो समय एउटा लेखकले एउटा सृजना गर्दाखेरि समाजमा देखे भोगेका चिजलाई कतिपय कुराहरूलाई जस्ताको तस्तै पनि लेख्नु सक्नुपर्छ भन्ने मेरो मान्यता छ है। बिम्बका रूपमा अब एउटा पर्दा राखेर जसरी पर्दा राखेर जीवन बाँचिएको छ त्यसै गरी पर्दामै रहोस् भन्ने चाहन्छ समाजले। हाम्रो संस्कार त्यही खालको छ, त्यसरी नै विकास भएको छ। त्यसले गर्दाखेरि समाजले पाठकले त्यो खोज्नु, एउटा वर्ग पाठकले त्यो खोज्नु म स्वाभाविक पनि मान्छु। किन भन्दाखेरि जहिले सुकै यौनलाई अथवा चाहिँ मान्छेको सम्बन्धका कुरालाई चाहिँ एउटा पर्दा राखेरै हेर्ने चलन छ नि त हाम्रो।
हजुर हजुर,
त्यो त्यही मानसिकताले गर्दाखेरि अहिले पनि अब केही कुराहरू मान्छेले एकदमै आफ्नो प्रवृत्ति त्योभन्दा पनि छाडा छ, त्योभन्दा पनि नालायक छ, तर एउटा पर्दा राखेर त्यसलाई चाहिँ लुकाउन छोपाउन चाहन्छ। त्यसले गर्दाखेरि यो बिम्ब अनि यावत कुराहरू खोजिने कारण त्यो हो भन्ने लाग्छ। तर एउटा लेखकले समाजमा भइरहेको कुरालाई प्रष्ट लेख्नु पनि एउटा धर्म हो भन्ने मेरो चाहिँ बुझाइ छ।
मान्छेहरूले यस्ता प्रवृत्तिका यस्ता यौनसँग क्रियाकलापहरू अनि यौनसँग सम्बन्धित किताबहरू लुकी लुकी पढ्न चाहिँ पढ्छन् अनि त्यसको आलोचना पनि गर्छन् गर्न चाहिँ यो पाइराखिएको छ होइन।
एकदमै सत्य कुरा हो, धेरै खण्डन गर्ने मान्छेहरू झनै त्यो त्यस्ता चिजहरू खोजेर पढ्ने गर्छन्, त्यो मेरो पनि अनुभवको कुरा हो। नाङ्गो मान्छे त्यति धेरै छाडा र त्यति धेरै
नाङ्गो मान्छेमा वास्तवमा मानिसहरूको चरित्रले कसरी नाङ्गिएको छ भन्ने कुरालाई नै बढी फोकस गरिएको मैले पनि पाएँ। वास्तवमा त्यस्तो धेरै यौन क्रियाकलापहरू त यसमा छैन नै, नाङ्गो मान्छेमा त्यस्तो यौनका विषयहरू त्यस्तो धेरै छैनन्। थोरै थोरै लाग्छ, कथाले मागेको ठाउँमा नै यौनका कुराहरू आएका छन्। जस्तो नायिका मनसुनीको भावनात्मक आत्मसमर्पण छ नि, सुरुमा एउटा असल विचार बोकेर आफ्नो खुट्टामा आफै उभिने पात्रको रूपमा भित्र्याउनु भयो कि नायिकालाई, अन्त्यमा चाहिँ एउटा निराश मनोदशाले के संकेत गर्न खोज्नु भएको छ?
यस्तो हेर्नु, जीवन भन्ने कुरा, भावना भन्ने कुरा कसरी कहाँनिर मोडिन्छ, कसरी चाहिँ परिवर्तन हुन्छ भन्ने कुरा पनि हो। पहिलो कुरा त होइन, मान्छेको जीवन एउटा अठोट बोकेर हिँडिरहेको हुन्छ, एउटा चाहिँ मान्छेले एउटा चिज गर्छु भनेर हिँडिरहेको हुन्छ, तर त्यो चिज प्राप्त गर्न पनि सक्छ र प्राप्त गर्न नसकेको अवस्था पनि छ। कतिपय अवस्थामा के हुन्छ भने हिँड्दै जाँदाखेरि गोरेटो बनाउँदै जाँदाखेरि त्यो गोरेटो गएर फेरि अन्तै एउटा अर्कै मोडमा गएर जोडिने खालको पनि हुन्छ। त्यसमा चाहिँ अब एउटा पात्रले उसलाई पछ्याइरहेको अवस्था छ। सम्बन्ध र भावना भन्ने कुरा कस्तो हो भने निरन्तर पछि लागिसकेपछि, निरन्तर त्यो मान्छेले त्यसलाई पछ्याइसकेपछि कहीँ न कहीँ गएर त्यसले चाहिँ छुन्छ र त्यो मान्छे फेरि फर्केर आउन बाध्य हुन्छ भन्ने खालको एउटा यो यथार्थ कुरा पनि हो होइन। मनसुनीको मनोदशा चाहिँ परिवर्तन हुनुमा अब त्यो जुन हाम्रो पात्र हुनुहुन्छ दर्शनजी, उहाँले चाहिँ पछ्याइसकेपछि, उहाँले अब धेरै लामो समयसम्म उहाँलाई प्रेम गरिसकेपछि, त्यो मनसुनीलाई प्रेम गरिसकेपछि उसले चाहिँ अब कसरी नगर्न सक्ने त, उसको जीवनमा अरू कोही पनि छैन। नभइसकेपछि अब मलाई सम्झिने मान्छे, मलाई प्रेम गर्ने मान्छे यही रहेछ भनेर फर्केको अवस्था हो।
समाजमा दर्शन जस्ता पात्रहरू किन छन् र तिनको खोज के हो वास्तवमा?
यसो हेर्नुहोस्, अब समाजमा त्यस्ता पात्रहरू हुनुको पछाडि धेरै कारणहरू छ। हाम्रो समाज खुला छैन, पहिलो कुरा त त्यही खुलापन नभएकै कारणले भित्रभित्रै कुण्ठा बोकेर मान्छेहरू बाँचिरहेका हुन्छन्। र सम्बन्धमा मान्छे सन्तुष्ट छैन, अब कुनै पनि सम्बन्धमा मान्छे लामो समयसम्म टिकिरहन सक्ने, त्यसलाई चाहिँ इन्जोय गरिरहन सकने खालको समाज अब छैन
र
पहिला पनि थिएन। पहिला पनि नभएकै कारण लोग्ने मान्छेहरूले धेरै दुई तिनवटै चारवटै बिहे गर्थे, उस्तै पऱ्यो भने छ सातवटै बिहे गरेर बस्थे पहिलाको समयमा। अब अहिले चाहिँ समाज अलिकति कानुन, हाम्रो कानुनी प्रक्रिया यताउता सबै कुराहरू चाहिँ अब महिलाको फेभरमा हुँदै आएपछि, दोस्रो विवाह गर्न नपाउने भन्ने कुराहरू आइसकेपछि चाहिँ अलिकति आफूलाई बाँधेर राख्ने, त्यसपछि अब एउटा चुमतीमै चाहिँ बस्नुपर्ने बाध्यता, यावत कुराहरूले गर्दाखेरि चाहिँ लोग्ने मान्छेहरूको मनभित्र यस्तो खालको कुण्ठाहरू उत्पन्न भइरहन्छ र उनीहरूले नयाँपन खोजिरहन्छन् भन्ने खालको एउटा चाहिँ मेरो अनुभव छ र मेरो अध्ययनले त्यो पत्ता लगाएको कुरा पनि हो। त्यसले गर्दाखेरि अब यो महिलाप्रति के अरे कुनै पनि केटी मान्छेप्रति एउटा प्रौढ मान्छे चाहिँ आकर्षित हुनु भनेको सामान्य कुरा हो, तर हाम्रो समाजमा यसलाई चाहिँ अलिकति त्यही त छोपेर यसलाई लुकाएर राख्ने गरेको हुनाले थाहा नहुने कतिपय कुराहरू अब यसरी नआउने भएको हुनाले पनि यो भित्रभित्रै
मनोदशा
एक किसिमको बन्दै जान्छ र पछि गएर यसले चाहिँ जस्तो पनि रूप लिन सक्छ र त्यो रूप त्यो दर्शनजीको रूप चाहिँ त्यही नै रूप हो। एउटा चाहिँ अब विवाह गरिसकेको छ तर उस श्रीमतीसँग बसिरहन सक्दैन अथवा कोही केटीलाई देख्यो त्यो केटीप्रति उसको चाहिँ प्रेम भयो र ऊ चाहिँ भित्रभित्रै भित्रभित्रै पिर्सिरहेको हुन्छ कतिले भन्छन् कतिले भन्दैनन् त्यो आफ्नै ठाउँमा छ यस्तै कुराहरू यो समाजले गर्दाखेरि हाम्रो सामाजिक संरचनाले गर्दाखेरि पनि अब यो खुला समाज नभएको हुनाले जस्तो अब विदेशतिर तपाईँको युरोप अमेरिकातिर अब श्रीमान श्रीमती बिच अब राम्रो सम्बन्ध भएन अथवा चाहिँ कोही अर्को मान्छे मन पर्यो भने तुरन्त डिभोर्स गरेर फेरि अर्को विवाह गर्ने चलन छ तर हाम्रोमा चाहिँ सांस्कृतिक रूपमा भावनात्मक रूपमा अलिकति जोडिएको हुनाले गर्दाखेरि यो चाहिँ सम्भव नभएको कारण पनि हो भन्ने लाग्छ
अब मैले साहित्यकार अनुपम ऋषी भनिरहँदा युवा वर्ष मोति पुरस्कार 2074 तपाईँ सम्मानित पनि हुनुभएको छ अनि कुमारी आमाको पाँचौँ संस्करणसम्म निकाल्नु भएको छ कालो छायाको पनि तेस्रो संस्करणसम्म निकाल्नु भएको छ अन्य पुस्तकहरूको पनि तयारीमा हुनुहुन्छ नाङ्गो मान्छे तपाईँको उपन्यास पनि चलिरहेकै छ महिलाले लेखेका पुस्तकको त्यति चर्चा हुन सकेन पनि भन्ने सुनिन्छ तपाईँ यसमा के भन्नुहुन्छ
त्यो चाहिँ स्वाभाविक हो किन भन्दाखेरि यो हाम्रो समाज हाम्रो चाहिँ यो समाज मिडिया अथवा सबै कुरा चाहिँ यो पुरुष सत्ता हावी नै छ जहाँ पनि पुरुष सत्ता हावी भएको कारणले गर्दाखेरि अब महिलालाई विश्वास नगर्ने महिलाको चाहिँ लेखनलाई महिलाको सृजनालाई विश्वास नगर्ने अलिकति हाम्रो समाज छ म त्यो कुरालाई चाहिँ म चिर्न चाहन्छु र महिलाका सृजनालाई पनि विश्वास गरिनुपर्छ भन्ने लाग्छ गरिदिनुपर्छ गरेर पढिदिनुपर्छ नपढ्दासम्म त कसरी थाहा हुन्छ र होइन
ल ठिकै छ अनुपमजी मिठो कुराकानी भयो मैले अन्त्यमा फेरि नाङ्गो मान्छेपट्टि नै आएँ है उपन्यासले उठाएको विषयमा भन्नै पर्ने तर अहिलेसम्म तपाईँले नभनेको विषय केही छ
त्यस्तो त अब खास त्यस्तो केही त छैन तर पनि म के भन्न चाहन्छु भने नाङ्गो मान्छे भन्दा बित्तिकै मान्छेको दिमागमा के हुन्छ भने यो चाहिँ एउटा आवरणको नाङ्गोपनको कुरा गरिएको हो कि अथवा यौनको विषयमा लेखिएको हो कि भन्ने झ्याप्प मान्छेलाई हरेक मान्छेलाई लाग्छ र त्यसरी नै समालोचना समीक्षा भइरहेका पनि छन् धेरै ठाउँमा मैले त्यसलाई फेस पनि गर्नु परेको छ त्यो होइन नाङ्गो मान्छे भन्दा बित्तिकै त्यसरी यौन अथवा यौन पनि पोजिटिभ कुरा हो भन्छु म किन भन्दाखेरि यौन र अश्लीलता फरक कुरा हुन् अश्लीलता जुन यौनलाई चाहिँ अश्लीलता बुझ्ने हाम्रो समाज छ त्यो एकदमै गलत छ यौनलाई अश्लीलता बुझ्नु हुँदैन यौन भनेको जीवन हो र यौनले नै आजको संसार चलिरहेको छ भन्ने पनि म सुनाउन चाहन्छु र यो किताबलाई झ्याप्प सुन्दा बित्तिकै अब यो यौनसँगै अथवा अश्लीलतासँग जोडिएको किताब होला भनेर जो जोले सोच्नु भएको छ उहाँले त्यो त्यस्तो नसोचिदिन र एकचोटि किताब पढिदिन म अनुरोध गर्न चाहन्छु
अनुपमजी मिठो कुराकानी भयो एकदमै खुसी लाग्यो आगामी दिनहरूमा तपाईँले लेखेका पुस्तकहरू पाठकहरू माझ यसरी नै चर्चित बन्दै जाउन् तपाईँलाई शुभकामना छ
हजुर यहाँलाई पनि धेरै धेरै धन्यवाद मेरो नाङ्गो मान्छे उपन्यास यसरी चाहिँ कार्यक्रम स्वर्षमा पढेर धेरै श्रोताहरूलाई केही सुनाउनु भयो त्यसको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र दुई शब्द मेरो कुराकानीका लागि पनि म यहाँलाई धन्यवाद दिन चाहन्छु
तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त गद्य सामग्रीहरू छन् भने ती पनि तपाईँले पठाउन सक्नुहुन्छ यदि इमेल इन्टरनेटमा पठाउन सक्ने छन् भने तपाईँले कार्यक्रम स्पर्शको इमेल आइडी pc.sparsha@gmail.com पठाउन सक्नुहुन्छ यदि तपाईँसँग पुस्तकहरू छन् भने ती पुस्तकहरू मलाई सम्पर्क गरेर पठाउन सक्नुहुन्छ जसको लागि चाहिँ तपाईँले फेसबुकमा मलाई म्यासेज छोड्न सक्नुहुन्छ पर्वत चिमरिया सर्च गरेर कार्यक्रमप्रति सल्लाह सुझाव अनि प्रतिक्रिया दिँदै गर्नुहोला भन्दै एन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने अनि हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्दै प्राविधिक सपोर्टको लागि कविताजीलाई धन्यवाद भन्दै आजको यस विषयबाट म तपाईँहरूको आवाजको साथी पर्वत स्पर्श पनि आज्ञा माग्छु तपाईँको साता शुभ बितोस् नमस्ते शुभरात्री